خدا وحدہ لا شریک کے لیے درود اور سلام محمد اور اہل بیت محمد علیہ الصلات و سلام کی ذوات مقدسہ پر حمد ہے اس خدا کی کہ جس نے ہمیں اور آپ کو قرآن کریم، ولایت امیر المؤمنین اور دیگر ائمہ علیہ الصلات و سلام کی ولایت سے متمسک کیا۔ خدا کی توفیق ہے، خدا کا کرم ہے، خدا کا احسان ہے کہ اس نے آپ کو اور ہمیں ایک موقع اور عنایت فرمایا کہ ہم اور آپ اس وقت نہ صرف یہ کہ خانہ خدا میں موجود ہیں بلکہ اس ہستی کے اوپر گفتگو کرنے کے لیے اور سننے کے لیے اور تفکر اور تدبر کرنے کے لیے ہم جمع ہوئے ہیں کہ جس کو قرآن کریم میں کہیں لیلۃ القدر کے نام سے یاد کیا گیا تو کہیں سورۃ کوثر کے نام سے یاد کیا گیا۔ بی بی زہرا سلام اللہ علیہا انسان کامل، ہماری تقریر کا جو عنوان قرار پایا ہے وہ بی بی زہرا کی شخصیت بحیثیت انسان کامل قرار پایا۔ یقیناً شہزادی کی شخصیت کو اگر مطالعہ کیا جائے، اور نہ صرف یہ کہ مطالعہ کیا جائے بلکہ جو انداز مطالعہ ہے اس کو اگر سطحی انداز سے فقط دیکھیں گے تو وہ جوہر جو آپ کی شخصیت میں پوشیدہ ہے شاید وہاں تک ہم نہ پہنچ سکیں۔ ایک گلہ ہے عموماً قاریان سے یا ان لوگوں سے، میں اپنی جملوں کو میں چاہ رہا ہوں، میرے سامنے بچے بیٹھے ہوئے ہیں کہ بہت آسان اردو میں بات کروں، کہ ہم جب کبھی کسی شخصیت کو پڑھ رہے ہوتے ہیں، مطالعہ کر رہے ہوتے ہیں، تو بسا اوقات ایسا ہوتا ہے کہ بہت سرسری انداز سے مطالعہ کیا جاتا ہے، اور بہت ہی معمولی انداز سے مطالعہ کرنے کے بعد ہمارے ذہن میں اس شخصیت کی ایک کریکٹرسٹکس، ایک صفات ہمیں سمجھ میں نظر آ رہی ہوتی ہیں۔ اور چونکہ مطالعہ بہت سطحی ہوتا ہے اس لیے جو شخصیت ذہن میں آتی ہے وہ بھی بہت زیادہ بہت کامل شخصیت نہیں ہوتی۔ تو عموماً ائمہ علیہم السلام کی زندگیاں خاص طور پر اگر غور کیا جائے تو یقیناً حق رکھتی ہیں کہ جب ان کی سیرت کا مطالعہ کیا جائے تو واقعتاً جو شے سیرت سے متعلق ہے اس کو غور اور فکر کیے جائے اور اس کے اوپر تدبر اور تفکر اور تعقل کیا جائے، یعنی کہ فقط تاریخ کو پڑھ لینا سیرت نہیں قرار پاتا، تاریخ اور ہے، سیرت اور ہے۔ بہت توجہ رہے، تاریخ کیا ہے؟ تاریخ تو وہ ہے کہ ائمہ علیہم السلام فلاں وقت میں جناب پیدا ہوئے، فلاں جگہ بڑھے، فلاں جگہ جو ہے وہ انہوں نے اپنے جوانی کا عرصہ گزارا، اور اس جگہ پر جناب آ کر ان کی شہادت ہوئی، اور یہاں پہ قبر ہے، اور یہ اولاد ہے، اور یہ ازواج ہیں۔ یہ تمام کی تمام چیزیں پڑھ لینے کے بعد میں نے سمجھا کہ جی جناب میں نے سیرت پڑھ لی ہے۔ جی نہیں، آپ نے سیرت نہیں پڑھی ہے، آپ نے تاریخ پڑھی ہے۔ سیرت کب پڑھیں گے؟ سیرت اس وقت پڑھیں گے کہ جب ہم ائمہ علیہم السلام کے طرز عمل، انداز عمل اور فکر کو سمجھیں گے۔ جب طرز عمل، انداز عمل اور فکر کو سمجھ لیں گے، سمجھ جائیے گا کہ ہم سیرت شناس ہونے جا رہے ہیں۔ یہ اسلوب جب اپنایا جائے گا تو پھر ائمہ علیہم السلام یا خاص طور پہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اب ان کی روش ہمیں سمجھ میں آئے گی۔ مثلاً جیسا ہم کہتے ہیں نا کہ رسول اللہ نے اگر کوئی فعل انجام دیا تو یقیناً آپ کے اور میرے لیے حجت ہے، دلیل ہے۔ حجت کسے کہتے ہیں؟ دلیل، یعنی کہ اگر رسول اللہ ثابت ہو جائے کہ انہوں نے یہ فعل انجام دیا ہے تو آپ برملا کہیں پر بھی وہ فعل انجام دے سکتے ہیں، آپ کے پاس دلیل موجود ہے، کیونکہ آقا نے انجام دیا ہے تو ہم بھی انجام دے رہے ہیں۔ لیکن سوال یہ پیدا ہوتا ہے کہ یہ جو آقا نے فعل انجام دیا ہے کیا یہ سیرت ہے؟ شاید میں سمجھا سکا، رسول اللہ نے جو فعل انجام دیا کیا وہ فعل جو انجام دیا وہ سیرت ہے؟ جواب جی نہیں، وہ فعل سیرت نہیں ہے۔ اب پھر سیرت کہاں ہے؟ رسول اللہ نے وہ فعل کیوں انجام دیا؟ اس کیوں کا جواب جو ہے وہ سیرت ہے. ٹھیک ہے, امام نے فلاں وقت میں یہ کام انجام دیا تو کیا وہ فلاں بس وہی کام بریکٹ کے اندر لکھ دینا کہ وہ سیرت ہے؟ غلط, وہ سیرت نہیں ہے, وہ فعل ائمہ ہے, فعل امام ہے لیکن سیرت نہیں ہے. سیرت کیا ہے؟ وہ فعل امام نے کیوں انجام دیا, اس کیوں کا جواب جو ہے وہ سیرت ہے. ایک امام نے تلوار نیام سے باہر نکال لی, اب لکھنے والے نے لکھا کہ جناب ان کی سیرت یہ ہے کہ وہ جنگجو ہیں, تلوار دکھتی ہے ہاتھ میں ہمیشہ, تو کیا واقعی یہ سیرت ہے؟ نہیں, تلوار نکالنا امام کی سیرت نہیں ہے. اچھا ایک امام ہے انہوں نے صلح کی ہے, انہوں نے تلواریں رکھوا دی, تو لکھنے والے نے لکھا کہ ان کی سیرت یہ تھی کہ بہت صلح پسند تھے, تو کیا واقعی لکھنے والے نے اس کی سیرت بیان کی ہے؟ نہیں, لکھنے والے نے امام کے عمل کو لکھا ہے. لکھنے والے نے امام نے وہ عمل کیوں انجام دیا اس کیوں کو نہیں لکھا. تو اسی لیے ہم تاریخ اور سیرت میں پھنس گئے. اب دیکھنا یہ ہے کہ وہ جو تلوار نکلی تھی وہ کیوں نکلی تھی؟ کہا اس لیے نکلی تھی کہ دین کا دفاع کرنا تھا. وہ جو تلوار نیام میں گئی تھی کیوں گئی تھی؟ اس لیے کہ دین کا دفاع کرنا تھا. یعنی امام نہ صلح پسند ہوتا ہے نہ جنگ پسند ہوتا ہے, امام دین پسند ہوتا ہے. امام دین پسند ہوتا ہے, دیکھتا ہے کہ دین کس طرح سے بچ رہا ہے, دین کس انداز سے پہنچ رہا ہے. اور قرآن کریم کی آیت سامنے ہوتی ہے کہ ادعو الی سبیل ربک بالحکمہ وموعظۃ الحسنہ, کہ اللہ کے راستے کی طرف بلاؤ حکمت کے ساتھ اور اچھے انداز میں نصیحت کے ساتھ. ہم بہت سے مقامات کے اوپر دیکھتے ہیں کہ ہم دعوت دے رہے ہوتے ہیں, اچھی بات کر رہے ہوتے ہیں, یقیناً اصلاح کرنے کی نیت ہوتی ہے, لیکن اس اصلاح کے اندر خدا نخواستہ کسی بندہ مومن کی تضحیق ہو رہی ہو, اس کی آبرو ریزی ہو رہی ہو, تمہیں دین اس بات کی اجازت بھی نہیں دیتا کہ کسی مومن کو ذلیل کر دو. یقیناً دین اس بات کی اجازت دیتا ہے کہ اصلاح کرو, لیکن کسی کی عزت خراب کرو کیا دین اس کی اجازت دیتا ہے؟ یقیناً, یقیناً اس کا پردہ بھی رکھنا ہے, اس کی عزت اور اس کی وجاہت کو بھی معاشرے میں قائم اور دائم رکھنا ہے اور اصلاح بھی کر دینی ہے. اب جو بیسٹ پاسبل سلیوشن ہے, دس از واٹ وی کین سے, کہ بہت آسان انداز میں بہت ہی بہترین اسٹریٹجی سے ایسے انداز میں نصیحت کرو کہ غیر محسوس انداز ہو, اس کا اس کی عمل کی اصلاح بھی ہو جائے اور اس کا مان بھی رہ جائے, پردہ بھی رہ جائے. تو امام علیہ الصلوۃ والسلام کئی مقامات کے اوپر ہمیں اس انداز سے نصیحت کرتے ہوئے نظر آتے ہیں, تربیت کرتے ہوئے نظر آتے ہیں. تو بہرحال اب اگر ہم یہ, تو میں نے تمہید میں آپ کے سامنے تو کچھ کلمات رکھے ہیں کہ سیرت کو اس انداز سے پڑھا جائے تو یقیناً حق ادا ہوگا. بالکل یہی روش شہزادی کی سیرت کو جو پڑھا جاتا ہے تو عموماً اپنائی جاتی ہے, اور اس انداز سے مثلاً لکھنے والوں نے لکھا کہ آپ خواتین کے لیے عملی نمونہ ہیں, کہ آپ کی شخصیت جو ہے وہ خواتین کے لیے ایک اعلیٰ نمونہ ہے. بی بی زہرا سلام اللہ علیہا کی شخصیت کو, کسی خاص گروہ سے متعلق کر دینا یا کسی خاص زمانے میں مقید کر دینا ان کی شخصیت کی آفاقی حیثیت کو کم کر دینے کے مترادف ہے. اب دیکھیے کہ گڑبڑ کہاں ہوتی ہے, بہت توجہ رہے. یعنی وہ روایت ہمارے سامنے موجود ہے کہ پیغمبر اکرم فرما رہے ہیں کہ گویا میں دیکھ رہا ہوں کہ آخرت میں حشر کے میدان میں اپنی بیٹی کو دیکھ رہا ہوں کہ 20,000 فرشتے ان کے ارد گرد ہیں اور آپ میری امت میں, اور خاص طور پر وہ تمام کی تمام خواتین جو اہل بہشت ہیں ان کی رہنمائی کر رہی ہیں, اور علی تمام مردوں کی رہنمائی کر رہے ہیں جنت کی طرف. تو اس روایت کے اندر ہمیں نظر آیا کہ تمام خواتین کی رہنمائی ہو رہی ہے جنت کی طرف. یہ روایت اس انداز سے ہے, لیکن اس کو اس معاملے میں رکھ لینا کہ فقط عورتوں کے لیے نمونہ ہے، یہ آپ کی حیثیت کو کم کر دینے کے مترادف ہے۔ بی بی زہرہ کی شخصیت کو اگر دیکھنا ہوگا تو ہمیں بحیثیت انسان کامل دیکھنا ہوگا۔ آپ انسانیت کی اوج پر دکھائی دیتی ہیں، جہاں عقل انسانی کو صد ارتقا نصیب ہوتا ہے آپ کی شخصیت کا مطالعہ کر کے، آپ کی شخصیت میں دیکھ کر کہ کس جگہ انسانیت کی معراج پہ کہاں پہنچی ہوئی ہیں یہ شہزادی، فقط 18 سال کے سن۔ اللہ اکبر، ذرا اتنا بتائیے کہ وہ خاتون کے جو 6 سال یا بہت ہوا تو 7 سال کی عمر میں اپنے بابا کی ماں کہلائے، تو وہ اپنے بچوں کی ماں کے انداز سے ہوگی۔ ذرا یہ دیکھ لیجئے کہ اگر 6 یا 7 سال کی عمر میں کوئی ام ابیہا قرار پاتا ہے تو وہ اپنے بچوں کی پرورش کرنے میں کس انداز کی ماں ہوں گی، کس کس حیثیت سے بی بی کو دیکھیں گے، یا بیٹی کی حیثیت میں دیکھیں، زوجہ کی حیثیت میں دیکھیں، ماں کی حیثیت میں دیکھیں۔ اگر نظر آیا تو اس انداز سے نظر آیا کہ یقیناً ماں جس کے پیروں تلے جنت ہے، بیٹی کہ جو رحمت ہے، زوجہ کہ جو کہ نصف ایمان ہے۔ اب اگر بی بی زہرہ کی شخصیت کو دیکھے تو نظر آتا ہے کہ رحمت ہیں تو کس کے لیے ہیں، کہ جو رحمت للعالمین ہے، جو رحمت للعالمین ہے اس کے لیے رحمت بن کر آئی ہیں۔ اگر پیروں تلے جنت ہے تو ان بچوں کی جنت ان کے پیروں تلے ہے کہ جو خود جوانان جنت کے سردار ہیں، جو سیدہ شباب اہل الجنہ ہیں ان کی جنت ان کے قدموں تلے قرار پائی ہے۔ اور اگر نصف ایمان کی بات کی جائے تو اس کی نصف ایمان ہے کہ جو خود کل ایمان ہے۔ کس کس حیثیت سے بی بی کی شخصیت کا مطالعہ کریں گے؟ خدا کی قسم، امام علیہ الصلوۃ والسلام 6ٹے امام فرماتے ہیں، درود پڑھے امام اللہ، چھٹے امام فرماتے ہیں کہ ہماری جدہ کہا ہیا سر من اسرار اللہ، وہ اللہ کے رازوں میں سے ایک راز ہے۔ راز، سر، راز، راز اس ہی وقت تک رہتا ہے جب تک راز ہو، اگر افشا ہو جائے تو راز نہیں رہتا۔ کہا ہوا سر من اسرار اللہ، کہ وہ اللہ کے رازوں میں سے ایک راز ہے۔ گویا ہم اپنی عقل اور شعور کے تحت جیسی کی ان کی شخصیت ہے ویسا انہیں سمجھ نہیں سکتے۔ ہم یہ سمجھ سکتے ہیں کہ جیسی وہ ہیں ویسا تو ہم نہیں سمجھ سکتے، لیکن وہ کہتے ہیں نا، میں نے بہت سا اوقات منبر سے بھی بیان کیا اس روایت، اس مثال کو، کہ اگر پیاس لگی ہو اور دریا کے کنارے موجود ہوں تو پورا دریا تو نہیں پیا جا سکتا، لیکن جتنی پیاس ہے اتنی ضرور بجھائی جا سکتی ہے۔ تو یقیناً جس قدر معرفت ہو، جس قدر معرفت بلند ہو اتنا تو سمجھا جا سکتا ہے، وگرنہ وہاں کتنی معرفت ہے یہ تو سمجھ سے بالا تر ہے۔ تو آئیے اپنی معرفت کو ذرا بلند کرتے ہیں اور پھر آپ کی شخصیت کے اوپر نظر کرتے ہیں۔ آپ کے سامنے میں نے بہت مشہور اور معروف آیت کی تلاوت کی ہے بی بی کی شخصیت سے متعلق، انسان کامل کے حوالے سے۔ اس سے بہتر آیت اس وقت میرے سامنے نہیں ہے، یا ایتہا النفس المطمئنہ، کہ جب پروردگار عالم مخاطب ہو رہا ہے نفس سے تو کس حیثیت اور کس کیفیت والے نفس سے بات کر رہا ہے؟ کہا اے اطمینان پا جانے والی جان، اگر ترجمہ کریں تو یہی بنے گا، یا ایتہا النفس المطمئنہ ترجعی الی ربکی، اپنے رب کی طرف لوٹا۔ اور کس انداز میں لوٹا؟ بہت توجہ، اپنے رب کی طرف تو سبھی لوٹ جاتے ہیں، یقیناً کوئی یہاں کے لیے ہے نہیں، ہم کہیں سے آئے ہیں اور وہیں لوٹ جانے کے لیے ہیں۔ لیکن فقط لوٹ جانا کمال نہیں ہے، کس کیفیت میں لوٹ رہے ہیں یہ کمال ہے۔ توجہ، صرف لوٹنا کمال نہیں ہے، لوٹنا تو سب نے وہی ہے، رہنا کسی نے نہیں ہے، جو آیا ہے اس نے جانا ہے، لیکن वो जो जा रहा है किस कैफियत में जा रहा है ये देखने वाली बात है। तो या अय्यतुह नफ्सुल मुतमईन्ना तुरजई इला रब्बिकी, लौट आ अपने रब की तरफ किस कैफियत में, कहा राजियतन मरदिया। वो जो तेरी कैफियत है वो राजियतन मरदिया, यानी तू राजिया भी है मरजिया भी है, पहुंच गया। यानी किसी ऐसी दो सिफात इस आयत के अंदर बयान हुई, और वो सिफात कौन सी थी, फकत राजिया नहीं है मरजिया भी है। तो ऐसी शख्सियत कि जो फकत राजिया ना हो मरजिया भी हो, और फकत मरजिया ना हो जकिया भी हो, फकत जकिया ना हो सिद्दीका भी हो, फकत सिद्दीका ना हो मुबारका भी हो, फकत मुबारका ना हो मुहद्दसा भी हो, फकत मुहद्दसा ना हो फातिमा भी हो। छठे इमाम ही मजीद फरमाते हैं, दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। फरमाते हैं कि अल फातिमा तो तसअत व समाए इंद अल्लाह अज़्ज़ा व जल्ल। हमारी जद्दा के नौ नाम हैं जो अल्लाह ने रखे हैं, याद करें इस बात को। कितने नाम हैं? नौ नाम हैं। अच्छा, यहाँ एक अमूमन हमारे माशरे में बहुत सारी चीज़ें राइज होती हैं, और हम अपने रोज़मर्रा मामलात में बयान भी कर देते हैं। मसलन हम कभी लक़ब कह देते हैं कि ये लक़ब है और ये लक़ब है, और इस अंदाज़ से कहते हुए आगे चले जाते हैं। लेकिन इमाम अलैहिस्सलाम ने अगर किसी को नाम कहा है तो उसे नाम की फहरिस्त में ही रखेंगे, अगर लक़ब कहा है तो उसे लक़ब की फहरिस्त में ही रखेंगे। बीबी के अलकाबात तो 150 से ज़्यादा हैं, 150 से ज़्यादा अलकाबात हैं। जो नाम गिनवाए हैं तो छठे इमाम फरमाते हैं, जब उनसे पूछा गया कि आपकी जद्दा का नाम किसने रखा, तो जवाब में कहते हैं कि हमारी जद्दा के नौ नाम हैं जो अल्लाह ने रखे हैं। यकीनन फ़कत रिवायात सुनाने नहीं आया हूँ, आप रिवायात मुझसे बेहतर जानते हैं, पढ़ चुके हैं, लेकिन एक तज़क्कुर देने आया हूँ। आपके मुआशरे में, आपके घर में, आपके खानवादे में, आपके रिश्तेदारों में यकीनन बहुत से नाम होंगे, राजिया मरजिया जकिया फातिमा, ये तो हर दूसरे घर में नाम मौजूद होगा फातिमा। अब अगर मैं आपसे पूछूं कि ये जो राजिया आपने अपनी बच्ची का नाम रखा है ये क्यों रखा है, आपके पास एक जवाब होगा कि ये बीबी का नाम है इसलिए मैंने रखा है। या कोई लक़ब है, अबीहा, अमूमन लोग उम्मे अबीहा लक़ब है, लोग अमूमन अबीहा नाम रखते हैं, तो पूछा गया कि क्यों नाम ये रखा, कहा कि ये तो बीबी के अलकाबात में से एक लक़ब है इसलिए ये नाम रख दिया गया। आपके पास फ़कत एक जवाब होगा और वो यही जवाब होगा। सवाल, यकीनन ये सकाफ़त है अहले बैत है कि घर के बड़े नाम तजवीज़ किया करते हैं, जो बड़ा होता है वही नाम तजवीज़ करता है और वो बच्चे का नाम रख दिया जाता है, यही हमारी सकाफत है। तो ख़ुद अहले बैत के घर में भी यही सकाफत मौजूद है कि जो बड़ा नहीं है अलीउल आला है, जो अकबर है वो नाम रख रहा है। अब सवाल ये है, तुम्हारे पास तो दलील ये थी कि बीबी का लकब है इसलिए हमने ये नाम रखा है, ये बताओ अल्लाह ने जब नाम रखा है तो क्यों नाम रखा है। सोचने की बात ये है, यहाँ लाना चाहता हूँ, अगरचे मैंने बात पहुँचा दी है लेकिन ज़रा खोल कर बयान करूँ। हमने तारीख़ में देखा बहुत सारे अच्छे अच्छे नाम नज़र आए, मसलन हमें तारीख़ में एक नाम नज़र आया अब्दुर्रहमान, रहमान का बंदा है, अल्लाह का बंदा अब्दुर्रहमान, बहुत अच्छा नाम है, यकीनन नाम तो बहुत अच्छा है। लेकिन जैसे ही मैंने कहा अब्दुर्रहमान तो जहन 40 हिजरी में चला गया, और फौरन अब्दुर्रहमान इब्ने मुलजिम, और फौरन से इब्ने मुलजिम का नाम लिया, इब्ने मुलजिम तो मुलजिम का बेटा है ना, नाम क्या है अब्दुर्रहमान, नाम तो अब्दुर्रहमान है मगर ये बताओ जो उसका काम है वो अब्दुर्रहमान का काम था या अब्दुशैतान का काम था। नाम बहुत अच्छा था उबैदुल्लाह, बहुत अच्छा नाम है, लेकिन तारीख में जो उबैदुल्लाह नज़र आया वो कैसा नज़र आया, वो वाकई अल्लाह का बंदा था, गुलाम था अल्लाह का? नहीं था, बंदा तो नहीं है अल्लाह, काम सारे उलट हैं। तो इसका मतलब नाम आप कुछ भी रख दीजिए, नाम खादिम हुसैन है, हैं हुसैन के खादिम, अल्लाह अकबर, बहुत सारे नाम हैं। तो सवाल ये पैदा होता है कि हम नाम रख तो लेते हैं, लेकिन अक्सर नामों के पीछे वो शख्सियत नज़र नहीं आती। समझ रहे हैं? किसी शख्सियत को देखकर नाम ज़रूर रखा है, लेकिन उस शख्सियत की हकीकत इसमें नज़र नहीं आ रही। नाम फ़कत नाम ही रह गया, काम नाम से बिल्कुल अलग है। लेकिन जब शहजादी का नाम रखा गया है, तो अल्लाह ने इनको रजिया पाया है, अल्लाह ने जकिया पाया है, अल्लाह ने मरजिया पाया है, तो मरजिया नाम रखा। अल्लाह ने जकिया देखा तो जकिया नाम दे दिया। ये नाम फकत नाम नहीं है, इसको कहते हैं इसमें बामुसम, यानी ऐसी हस्ती कि जो नाम है वही शख्सियत है, जो शख्सियत है वही नाम है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। तो बयान फरमाया कि फातिमा, उन नौ नामों में पहला नाम कौन सा है? फातिमा। फातिमा पहला नाम है। कहा क्यों, क्यों रखा? कहा इसलिए कि हमारे इसके जो चाहने वाले हैं, जो इसके पैरोकार हैं, इनकी मारिफत के ज़रिए से अजाब नार से बच जाएंगे। जुमला पूरा समझ में आया? कि इनकी मारिफत के ज़रिए से अजाब जहन्नम से बच जाएंगे, यानी कि इनकी मारिफत जहन्नम के अजाब से काट देती है। काट देने वाली को फातिमा कहते हैं। तो किसने, किस किस शय ने काट के अलग किया है? बीबी जहरा की शख्सियत की मारिफत ने आपकी मारिफत जहन्नम के अजाब से काट देने वाली है। यकीनन बहुत अहमियत की हामिल है, यह है मारिफत। तो मारिफत का होना बहुत जरूरी है। इसी तरीके से आपका लकब हमें नजर आता है मुहद्दसा। अच्छा माजरत, मैंने खुद देखे, मैंने कहा था कि बहुत ज्यादा आम है, हम लकब के तौर पे ले लेते हैं, नाम है नामों में से मुहद्दसा नाम है। नाम क्या है? मुहद्दसा, दाल के ऊपर जबर है। अच्छा ये लफ्ज जो है वो मुहद्दसा भी लिखा जाता है, बहुत तवज्जो, मुहद्दसा और मुहद्दसा। बीबी मुहद्दसा भी हैं, मुहद्दसा भी हैं, इसमें कोई शक नहीं, लेकिन जो नाम है वो क्या है? मुहद्दसा, जबर। फर्क क्या है? मुहद्दिस या मुहद्दसा उसको कहते हैं कि जो कि रिवायत बयान करे, कोई वाकया हुआ है उसको नरेट कर दे। तारीख़ इस्लाम में हमें बहुत से मुहद्दिस नज़र आते हैं, रिवायत करने वाले तो बहुत से नज़र आते हैं। तो यकीनन रिवायत करने वाले बहुत से हैं, उनमें से एक बीबी भी हैं कि जो कि रिवायत करती हैं, अहादीस बयान करती हैं यकीनन, तो उस उनवान से तो मुहद्दसा हैं। लेकिन बीबी का नाम मुहद्दसा नहीं है, मुहद्दसा है। मुहद्दसा किसे कहते हैं? मुहद्दसा उसे कहते हैं कि जिससे फरिश्ते हम कलाम हों, और ना सिर्फ ये कि फरिश्ते हम कलाम हों, बल्कि फरिश्ते हम कलाम होने में फख्र महसूस करें कि किससे हम कलाम हैं। ये शख्सियत बीबी ज़हरा, उलमा ने लिखा कि पैगंबर अकरम की रहलत के बाद मुतवातिर जब तक बीबी इस आलम में बक़ैद हयात रहीं, जिब्रील अमीन नाजिल होते रहे और आपसे गुफ्तगू करते रहे। ये गुफ्तगू का होना, आप मौला अली से बयान किया करती थीं, आप उन बातों को लिख लिया करते थे, जिसे आप बाद में सहीफ़े फ़ातिमिया कह लीजिए, और वो सहीफ़ा कि जो आपके पास मौजूद है, जिसमें रसूल अल्लाह ने भी आपको बहुत सारे हालात लिखवाए हुए हैं और बीबी ज़हरा ने भी कुछ बातें बयान की हैं, उसको मिला लीजिए तो सहीफ़ा अलविया करार पाएगा, जिसके अंदर गुज़िश्ता और आइंदा आने वाले हालात भी लिखे हुए हैं। मुझे वो रिवायत याद आ रही है आठवें इमाम से, जब मामून गैर रशीद ने ईद की नमाज़ पढ़ाने के लिए कहा और ज़ोर दिया, इमाम ने पहले तो मना फरमाया, जब इसने बहुत ज़ोर दिया तो कहा कि हमने सहीफ़े में तो ऐसा नहीं देखा, یہ جملہ آپ کا ملتا ہے کہ صحیفے میں تو ایسا نہیں ملتا کہ میں نماز پڑھا سکوں گا وہاں. اس کا مطلب یہ ہوا کہ کہاں صحیح 11 ہجری اور کہاں یہ 202 ہجری میں امام کی شہادت ہے, کہاں یہ 202 ہجری, یعنی اس وقت اس عالم میں وہ 11 ہجری سے 200 سال کے بعد تقریباً کی بات جو ہے وہ بھی اس صحیفے کے اندر درج ہے, وہ صحیفہ تھا. اللہ اکبر. تو چنانچہ عرض یہ کر رہا تھا کہ محدثہ آپ کا نام ہے, ملائکہ نے آپ سے گفتگو فرمائی ہے, انسان کامل, بی بی زہرا کی شخصیت, بہت توجہ. ایک گفتگو میں کر چکا ہوں, یہاں پر تذکر کے لیے دہراتا چلوں کہ انسان کو انسان کب کہتے ہیں. ابھی انسان کامل کو تو ایک طرف رکھیے, پہلے تو انسان کی بحث کریں. غالب کہہ گئے ہیں کہ آدمی کو بھی میسر نہیں انسان ہونا, ہمیں چلتے پھرتے آدمی تو بہت سے نظر آتے ہیں لیکن ان آدمیوں میں انسان بہت کم ہوتے ہیں, بہت کم ہوتے ہیں انسان. انسان انسان کب ہوتا ہے؟ انسان اگرچہ انس سے ہے لیکن بہرحال انسان کو ہم انسان کب کہتے ہیں؟ کب کوئی وجود جانور کہلاتا ہے اور کب کوئی وجود انسان کہلاتا ہے؟ یہاں دو بحثیں ہیں. ایک بحث یہ ہے کہ جس کو ہم تمامیت کہتے ہیں, تمام. تمامیت کیا ہے؟ تمامیت یہ ہے کہ جس وجود میں جو صفات ہوتی ہیں جب تک کہ وہ تمام کی تمام صفات کسی وجود میں اس وجود کو نام دینے کے لیے جمع نہ ہو جائیں تب تک تمامیت کی منزل نہیں آتی. مشکل بات تھی, آسان کروں. اگر لکڑیوں کے گٹھل کے درمیان بہت ساری لکڑیاں پڑی ہوں اور تم ان لکڑیوں کے درمیان میں بیٹھے ہوئے ہو تو کوئی کہے گا کہ تم کرسی کے درمیان میں بیٹھے ہو, میز کے درمیان بیٹھے ہوئے ہو؟ نہیں معلوم, لکڑیوں کے درمیان بیٹھے ہو. ابھی تم کہہ نہیں سکتے. اب اتنے میں کسی نے وہ لکڑیاں بنانا شروع, جمع کرنا شروع کی اور اس کو بنانا شروع کر دیا. میں نے پوچھا کیا بن رہا ہے, کہا معلوم نہیں, ابھی دیکھنا شروع کیا, احساس ہوا کہ کرسی بننے جا رہی ہے. اچھا کرسی بن گئی ہے, کہا نہیں ابھی بنی نہیں ہے, ابھی بن رہی ہے. کیوں نہیں بنی ہے اور کیوں ہے جو بن رہی ہے؟ تم کہو گے کہ اس لیے کہ کرسی میں جو صفات کرسی کہلانے کے لیے ضروری ہیں ابھی اس وجود میں آئی نہیں ہے. جب تک یہ صفات اس وجود میں نہ آ جائیں کہ جو اسے کرسی کہلانے کے لیے ضروری ہوتی ہیں, ہم یہی کہیں گے کہ کرسی ابھی زیر تعمیر ہے, بن رہی ہے, مکمل نہیں ہوئی ہے. تو بس جب وہ تمام کی تمام صفات اس وجود میں جمع ہو جائیں جو کسی کرسی کو کرسی کہلاتی ہیں, تب تک تمامیت کی منزل نہیں آتی, یعنی کہ یہ تمام نہیں ہوئی ہے. جب یہ تمام ہو جائے تو اب کہو گے کہ ہاں یہ کرسی ہے. بس بالکل اسی طریقے سے اس موجود کے اندر جب تک وہ صفات نہ آ جائیں جو اس کو جانوروں سے الگ کر دیتی ہیں, تب تک یہ انسان کہلانے کے لائق نہیں ہوتا. دیکھنے میں چلتا پھرتا تو لگ رہا ہے لیکن اب میں کیا کہوں, وہ لفظ بہت خطرناک اور بہت ہی سخت ہیں جو مولا علی نے فرمائے ہیں. فرماتے ہیں یا اشباح الرجال ولا رجال, جائیے جا کے مولا کے خطبے میں دیکھیے, یا اشباح الرجال, اشباح, اشباح الرجال ولا رجال, کہ اے دکھنے والے, اے مردوں کی صورت رکھنے والے نہ مردوں. میں نے بہت ہی محتاط ترجمہ کیا ہے, اشباح الرجال ولا رجال. یا میت الاحیاء, اے زندہ مردوں, مردہ ہوتا ہے نا جیسے ڈیڈ باڈی, ایک ڈیڈ باڈی ہوتی ہے جو کہ ہوریزنٹل ہوتی ہے, لیٹی ہوئی ہے, اور ایک ڈیڈ باڈی وہ ہوتی ہے جو ورٹیکل ہے, کھڑی ہوئی ہو. فرق کچھ نہیں ہے, ہے دونوں ڈیڈ باڈی, بس فرق صرف اتنا ہے کہ یہ کھڑی ہوئی ہے, چل پھر رہی ہے, کھا پی رہی ہے, آفس جا رہی ہے, صبح نکلتی ہے, کام پہ جاتی ہے, واپس آتی ہے, پھر دوسرے دن صبح نکلتی ہے, کام پہ جاتی ہے, واپس آتی ہے, بس کھانا پینا سونا, کھانا پینا سونا, ٹی وی دیکھنا اور تھوڑا بہت لڑنا اور پھر دوبارہ کھانا پینا اور ختم, موت آئی اور پھر چلے گئے. یہ جو 9 to 5 کی زندگی تھی نا, اگر فقط یہی زندگی تھی تو یہ اس قسم کی زندگی تو جانور بھی گزار رہے ہیں. وہ بھی روز نکلتے ہیں, دانہ لیتے ہیں, واپس گھر آتے ہیں, پھر دوسرے دن جاتے ہیں, دانہ پانی, کھانا پینا, دانہ پانی اور ختم. तो इस दाने पानी की वजह से तो हम यहाँ नहीं आए, यहाँ आने का मकसद कुछ और है। अगर वो ना लिया तो कुछ ना लिया, आए क्यों थे? आए थे अपने कमाल को कसब करने के लिए। जहाँ परवरदिगार तुम्हें देखना चाहता है वहाँ तक का सफ़र शुरू यहाँ से होता है, लेकिन यहीं पे ख़त्म नहीं होता है, ख़त्म वहाँ होता है जहाँ परवरदिगार देखना चाहता है। तो इसलिए यहाँ पर आए थे उन सिफ़ात को जज़्ब कर, इंसानी सिफ़ात। अब हम बीबी ज़हरा की शख्सियत में वो सिफ़ात देखते हैं। क्या उम्र है आपकी? अगर हम देखें कि शाब अबी तालिब, वो मुकाम के जहाँ पर अभी आप क़ैद की सूरत में हैं, यानी कि जेल खाना समझ लीजिए। शाब अबी तालिब मक्के से बाहर वो घाटी है कि जहाँ पर इन्हें जिला वतन किया गया। बीबी की उम्र क्या है उस वक्त? कहते हैं कि जिस उम्र में बच्चे चलना सीखते हैं उस उम्र मुबारक में आप उस शाब अबी तालिब की घाटी में मौजूद हैं। यानी कि अल्लाह अकबर, यानी कि बीबी का पहला कदम अगर ज़मीन पे आया होगा तो वो जेल की सूरत में आया है, वो जिंदान की सूरत में आया है। और फिर किस अंदाज से वो अपने इर्द गिर्द का माहौल देख रही हैं, अपने बुजुर्गों को, अपने वालिद गिरामी को, अपनी वालिदाए गिरामी को कैसे देख रही हैं, किस मुश्किल हालात में देख रही हैं कि जो 2.5 से 3 साल वहाँ गुजरे हैं, कि जहाँ मक्के का मौसम अगर आपको मालूम हो कि दिन में बहुत शदीद गर्मी पड़ती है तो रात में उतनी ही कड़ाके की सर्दी पड़ती है, मौसम इंतहाई नाखुशगवार है, उस आलम में 3 साल गुजार दिए उन्होंने। अल्लाह अकबर, कितनी बड़ी तहरीक थी कि जिसको पूरी दुनिया में परचम तौहीद को बुलंद करना है। वो अपने घर में देख रही हैं कि इस अंदाज से जो दीन के रहबरान हैं इस अंदाज से अपना वजीफा अंजाम दे रहे हैं। तो बीबी जहरा की शख्सियत के अंदर ये पहलू हमें नज़र आया इस अंदाज से कि अभी शाब अबी तालिब से वापसी के बाद कुछ ही अरसे के अंदर हम देखते हैं, चंद हफ्तों के बाद, कि आपकी वालिदा गिरामी का साया आपके सर से उठ जाता है। यानी रसूल अल्लाह की वो नासिरा के जो के शाना बशाना हैं, अब वो उन्हें दागे मफारकत दे देती हैं, इस आलम फ़ानी को विदा कर देती हैं। तो फिर हम ये देखते हैं कि जिस अंदाज से आपकी वालिदा गिरामी और रसूल अल्लाह की ज़ौजा हज़रत खदीजतुल कुबरा सलामुल्लाह अलैहा जिस अंदाज से नुसरत कर रही हैं, किसकी? अपने शौहर की। मैं फिर कहूँगा ये तो बहुत सतही फिक्र होगी कि बीबी खदीजा अपने शौहर की मदद कर रही थी। जी नहीं, सीरत का मुताला, सीरत कहती है कि शौहर की मदद नहीं कर रही, सीरत कहती है कि हुज्जत ज़माना की मदद कर रही थी, इमाम ज़मान की मदद कर रही थी, जो ज़माने पर खुदा की तौहीद की दलील है उसकी मदद कर रही थी। और इस अंदाज से जब वो ना रही तो अब इनकी बेटी ने ऐसा हक अदा किया कि यकीनन वो जो ज़ौजा मदद कर रही थी, जिसे हम अभी तक समझ रहे थे असलन हुज्जत ज़माना की मदद थी, लेकिन अब बेटी ने ऐसा हक अदा किया कि ज़ुबान रिसालत ने उम्म अबीहा कहकर मुखातब किया, उम्म अबीहा। फातिमा कहते ना खातून जिना कहते थे, प्यार से ख़त्म रसूल बेटी को माँ कहते थे। और फ़कत कहते नहीं थे, कहते नहीं थे, समझें, रिवायत पढ़ूँ, सुन चुके हैं। इज़ा काना दखला इला अबूहा क़ामा इलैहा, कि जब कभी आप किसी महफिल में बैठे होते थे, किसी जगह बैठे होते थे चंद अफराद के साथ, और वहाँ अचानक से बीबी ज़हरा आया करती थी, तो उर्दू में तो इतना ही पढ़ते हैं कि आप खड़े हो जाते थे एहतराम में। अरे एहतराम में तो यूँ भी खड़ा हो जाया जाता है, लेकिन ज़रा समझिए रिवायत क्या कहती है। रिवायत कहती है क़ाम इलैहा, रिवायत में ये नहीं है क़ाम लहा। अगर क़ाम लहा हो तो पर यही तर्जुमा ठीक है कि एहतराम में खड़े हो जाते थे, लेकिन फ़कत एहतराम की बात नहीं है, क़ाम इलैहा, इलैहा का मतलब ये है कि जूँ ही बीबी ज़हरा पर नज़र पड़ती थी आप ना सिर्फ अपनी नशिश से खड़े होते थे बल्कि चलकर उनकी तरफ सबकत करते थे और उनका इस्तकबाल करते थे। ये कैफियत नज़र आती है क़ाम इलैहा, जिसे आप कहते हैं बिछे चले जाते थे, बिछ बिछ कर इस्तकबाल करते थे, और जब वापस लाते थे तो क्या करते थे, दो काम अंजाम देते थे, बहुत तवज्जो, माथे का बोसा देते थे। माथे का बोसा देने के बाद हाथों की हथेलियों का बोसा देते थे। या रसूल अल्लाह, माथा चूमना समझ में आ जाता है, बेटी का माथा ही चूमा जाता है, लेकिन ये हाथों की हथेलियों का बोसा माँ की हथेलियों को चूमा जाता है। उम्मे अबीहा समझ में आया? इस अंदर ये बीबी की शख्सियत है, 6 साल 7 साल का सिन है, और वो जो वजह तख्लीक कायनात है, जो हुज्जत ज़माना है, इस अंदाज से आपका इस्तकबाल कर रहा है। ये बीवी की शख्सियत है कामिला, इंसानियत है। यानी आप गोया देख रहे हैं कि ये आने वाली फकत बेटी नहीं है। अगर इस बात को इससे जोड़ दिया जाए कि चूंकि बाप थे तो बेटी का बेटियों पे शफकत करते थे, और सबसे छोटी बेटी का एहतराम इस अंदाज से कर लिया करते, ये तो कोई बड़ी बात ना हो। ये बहुत सतही सोच है। रसूल अल्लाह को फकत इस अंदाज से, जज्बाती अंदाज के लगाव के साथ देखना, ये तो मुकामे रिसालत को बहुत ही सतही अंदाज से देखने के बराबर है। आपका इस कदर एहतराम किसी खास तरफ इशारा कर रहा है कि ये आने वाली कोई आम हस्ती नहीं है। यहां माजरा कुछ और है, यहां चश्मे नबुवत ने कुछ मुशाहिदा किया है तो खड़े होकर इस्तकबाल किया है, और आने के बाद यूं नहीं है कि अपने बराबर में बिठा दिया, ना, जहां खुद बैठे हैं वहां अपनी इबा को बिछा दिया और फिर वहीं पर शहजादी को बिठाया। यानी अपनी जगह पर बिठा रहे हैं। कहां बिठाते थे? अपनी जगह पर बिठाया करते थे, खुद बराबर में बैठते थे। ये मुकाम है शहजादी। अल्लाह अकबर। ये मुकाम आपको क्यों मिला? ये मेरा सवाल है और ये मेरा मौजू है। इंसान कामिल कैसे? बहुत तवज्जो। परवरदिगार आलम ने इस इंसान में जिस कमाल को रखा है, तमाम की मंजिल तो समझ में आ गई ना। तमाम किसे कहते हैं? यानी कि इंसान में वो तमाम सिफात हों जो इंसान कहलाने के लिए ज़रूरी हैं, ये तमाम की मंजिल है। यहाँ तक तो बात ख़त्म हो गई, लेकिन अब यहाँ से बात शुरू कर रहा हूँ कि यहाँ से ये तमाम तो हो गया है, अब यहाँ से इसका कमाल शुरू होता है। और ये कमाल कहाँ तक जाएगा? इसकी कोई हद नहीं है, इसकी कोई लिमिट नहीं है। ये उस वादी में सफ़र करता रहेगा, तौहीद की वादी में, जहाँ जहाँ पहुँचता रहेगा, चाहे दना फतदल्ला फ़काना काबा कौसैन अव अदना की मंजिल पर भी पहुँच जाए, वहाँ जाने के बाद भी आयत कहेगी अव अदना, या कुछ कम का फासला रह गया। बुज़ुर्ग बैठे हुए हैं, तज़क्कुर दे रहा हूँ और यूँ कहिए कि सबक सुना रहा हूँ। औ अदना, मैं और आप औ अदना कहकर बात करें, समझ में आता है कि जहां अंदाजे लगाकर बात कर रहे होते हैं कि शायद कुछ कम, लेकिन जो अलीउल आला है, जो आलिमुल गैब है, जो गैब का जानने वाला है, जो अलिमा बेमकान कबला अन यकून, जो अशिया को जानता है उनके होने से पहले, वो अगर कह रहा है कि कुछ कम का फासला रह गया, तो यहां किसी हकीकत की तरफ इशारा हो रहा है कि तुम इस वादी तौहीद में जितना ही सफर करते रहो, उस मुकाम पर पहुंच जाओ जहां कोई ना पहुंचा है, लेकिन फिर भी खालिक खालिक है, मखलूक मखलूक है। ये फासला हमेशा रहेगा। मखलूक चाहे कितनी ही बाकमाल क्यों ना हो, यकीनन खुदा के आगे मोहताज है। ये मोहताजगी का फासला कभी खत्म होने वाला नहीं है, और यही मोहताजगी बहुत तवज्जो रहे उस मुकाम पर आने के बाद कि जब इंसान फकत और फकत उसके आगे मोहताजगी को तसव्वुर करे, इसको कहते हैं फख्र व फखरी, कि ये जो मेरा फख्र है ये मेरे लिए फख्र है कि मैं किसी का मोहताज नहीं हूं मगर तेरा, यानी कि तेरा बंदा, बंदगी। ये अबूदियत की मेराज है। इस मुकाम पर आने के बाद हमें नजर इंसान कामिल अपने उस औज पर नजर आता है कि जब वो अमली तौर के ऊपर खुदा को अपना आका, अपना मौला, न सिर्फ ये कि जानता है बल्कि मानता भी है। जानना और है, मानना और है। बस समेट दूं बात को। अब्द होना, ये जो अब्द होना है ये कोई मामूली बात नहीं है। बहुत तवज्जो। अब्द होना मामूली बात नहीं है। बीवी के नाम बहुत से हैं, वक्त नहीं है कि तमाम नामों की तशरीह करूं, लेकिन एक बात जरूर बयान करना चाहूंगा कि राजिया मर्जिया, आए तो ये पढ़ी थी ना, कि उस कैफियत में आओ जो राजिया भी है और मर्जिया भी है। यानी कि तुम्हारी नफ्स की कैफियत ऐसी हो कि तुम परवरदिगार से राजी اور تمہارا پروردگار تم سے راضی. جب پروردگار تم سے راضی ہے, دیکھیں خدا سے راضی ہونا اور ہے, لیکن ضروری نہیں ہے کہ پلٹ کر خدا بھی تم سے اسی انداز سے راضی ہو گیا ہے, یہ دو الگ باتیں ہیں. تو پروردگار عالم نے کیا دیکھا؟ راضیہ. راضیہ مطلب کیا؟ یعنی کہ جو نعمتیں پروردگار نے انہیں عطا کیں, جو انہیں میسر آیا, اس پر انہوں نے قناعت کیا اور اس کی عطا پر راضی رہیں, اس انداز سے راضیہ کہلائیں. لیکن مرضیہ کیا قرار پایا؟ بہت توجہ, مرضیہ اس وقت قرار پایا کہ چونکہ انہوں نے خود کو اتنا خالص کیا, اتنا خالص کیا کہ پروردگار عالم نے جب ان پر نظر کی تو ان کو اس مقام پر دیکھا جہاں دیکھنا چاہتا ہے, تو پھر پلٹ کر کہا مرضیہ بھی ہے, میں راضی ہوں اس سے, راضیتن مرضیہ. اشارہ دیا ہے میں نے, آپ پہنچ گئے ہوں گے. اب تو صرف کھول کر بیان کر دوں کہ اس راضیہ اور مرضیہ کے درمیان میں جو اصل منزل ہے وہ وہی زکیہ کی منزل ہے, اسی لیے زکیہ بھی نام ہے. یعنی راضیہ اور مرضیہ کب ہے؟ مرضیہ کیوں ہے؟ کہا اس لیے کہ راضیہ ہے. اور راضیہ کیوں ہے؟ اس لیے کہ زکیہ ہے. سمجھو, یہ میں نے علت بیان کر رہا ہوں کہ کیوں ہے راضیہ, کیوں ہے مرضیہ, کیوں ہے اس لیے کہ راضیہ ہے. اور راضیہ کیوں ہے؟ کہا اس لیے زکیہ ہے. زکیہ کا کیا مطلب ہے؟ پاک ہونا, خالص ہو جانا. بہت توجہ, زکیہ, یہ جو لفظ زکا ہے نا جسے آپ کہتے ہیں قد افلح من تزکا, اور ایک اور مقام پر آیا قد افلح من زکاہا. یہ جو زکاہا ہے, یہ جو تزکا ہے, یہ زکا کا مطلب کیا ہے؟ لفظی مطلب کیا ہے؟ بڑھانا, بڑھ جانا. یہ جو لفظ زکات میں چھپا ہوا لفظ ہے, یہ بھی تو زکات ویسے خود ایک لفظ ہے, لیکن اس کے اندر جو سہ حرفی حرف چھپا ہوا ہے زکا, وہ بھی تو چھپا ہوا ہے. زکا, زکا کسے کہیں گے؟ بڑھانا. تو زکات کے اندر بھی وہی زکا چھپا ہوا ہے, یعنی کہ زکوٰۃ کا مطلب بھی بڑھانا ہوتا ہے. نہیں پہنچ سکے, آئے پہنچیں. بھائی زکوٰۃ میں سے اگر میں 2.5% نکال دیتا ہوں تو یہ تو کم ہو جاتا ہے, لیکن نام ہے بڑھ گیا. دکھنے میں لگ رہا ہے کم ہو گیا, لیکن نام ہے بڑھ گیا. کس بات کو مانوں؟ جو نام ہے وہ مانوں یا جو ہو رہا ہے اسے مانوں؟ اب اگر تمہاری سطحی فکر رہے گی تاریخ پڑھنے والی فقط جو بیان کیا تھا, تو پھر تو نظر آئے گا کم ہو گیا. لیکن ذرا پردوں کو ہٹاؤ اور اب دیکھو, بتاؤ وہ مال پروردگار کی نظر میں محبوب ہے کہ جس میں کسی کا مال ملا ہوا ہو, یا وہ مال محبوب ہے کہ جس میں سے حقوق ادا کر دیے ہوں؟ تو پروردگار کی نگاہ میں قدر والا مال کون سا ہے؟ جس میں سے حقوق ادا ہو گئے ہوں. یعنی تم نے یہاں سے زکوٰۃ کو نکال کر دے دیا, یہ جو مال ہے پروردگار کی نظر میں بڑھ گیا ہے, ویٹیج میں بڑھ گیا ہے جسے کہتے ہو, اس کی قدر اس کی نگاہ میں زیادہ ہے. اب سمجھ میں آیا کہ جو زکوٰۃ ادا ہو رہی ہے وہ مال کو بڑھا رہی ہے اس کی نگاہ میں, کہ پاک و پاکیزہ مال ہے, اس میں نجاست نہیں ملی ہوئی ہے. یقیناً بھائی کا مال اگر مل گیا ہے اس کی اجازت کے بغیر, اور کسی حقدار کا مال تمہارے پاس مل گیا ہے, تمہاری پوری سال کے خرچ کرنے کے بعد بھی تمہارے پاس بچ گیا ہے, تو سمجھ جانا اس کے اندر کسی اور کا مال بھی ملا ہوا ہے. تم سے اتنی گزارش ہے, پورا دینے کی ضرورت نہیں ہے, فقط 20% اس کو دے دو, 80% تم خود رکھ لو, لیکن ہمیں تمہارا 20% بھی نہیں چاہیے, ہمیں تمہارا 80% پاک کرنا ہے. سمجھو, یعنی وہ جو لیا ہے وہ 20% لیا نہیں ہے, وہ جو تمہارے پاس 80% بچ گیا ہے اس کو پاک کرنا مقصد تھا, اس کو بڑھانا مقصد تھا, اس کا ویٹیج بڑھ گیا ہے. تمہارا مال پاک ہو گیا ہے, اب تمہارے لیے جائز ہے, اور اگلے سال اس میں سے دینے کی ضرورت بھی نہیں ہے, بس یہ ہو گیا ہے پاک. اب سمجھ میں آیا, میں نے خمس کو بھی اس کے اندر بیان کر دیا. آگے چلیے, بہت توجہ رکھیے گا. یہ زکیہ, تو زکیہ کا مطلب کیا ہے؟ جو خالص ہو, جو یعنی اس قدر خالص, اس قدر مخلص کہ پروردگار سے اگر کچھ سوال بھی کر لیا تو اپنے لیے سوال نہیں کر رہی، سب کے لیے سوال کر رہی ہیں، بی بی زہرا کی شخصیت۔ شہزادہ کہتا ہے کہ میں نے پوری رات دیکھا کہ بی بی دعا کر رہی ہیں، نام لے کر دعا کر رہی ہیں، یہاں تک کہ فجر نمودار ہونے لگی۔ میں نے پوچھ لیا، اماں جان آپ نے سب کے لیے دعا کر لی، اپنے لیے کچھ نہیں مانگا؟ اللہ اکبر۔ کہا نہیں، پہلے اول جدار بعد الدار، پہلے پڑوس بعد میں گھر، اپنے لیے بعد میں مانگیں گے۔ لیکن وہ بعد آ ہی نہیں چک رہا، دوسروں کے لیے ہی مانگا جا، یہ عبودیت کی معراج ہے کہ جب مانگنے والا اس مقام پر پہنچ جائے کہ وہ اپنے لیے کسی شے کو طلب نہ کرے، بس اس کو ہی طلب کر لے، کہ جب وہ مل گیا تو سب کو سب کچھ مل گیا، اور اگر وہی نہ ملا تو پھر کیا ملا؟ دیکھنا یہ ہے مانگتے کیا ہیں، ملے گا، جو مانگیں گے ملے گا، لیکن ذرا دیکھو مانگ کیا رہے ہو۔ بی بی زہرا اپنے لیے کچھ نہیں مانگ رہی، اسی لیے ہم نے کہا کہ عبدیت کی معراج پر ہیں۔ اگر سماعت بیدار ہیں تو آئیے ذرا عبد کو کھول کر بیان کریں، ہم بات کو مکمل کر دیں گے، لیکن بلند آواز میں درود پڑھ دیجیے۔ یہ بات اگرچہ مشکل ہے، سمجھنا مشکل ہے، لیکن مجھے پوری امید ہے کہ میری بات ضائع نہیں جائے گی، اور یہ تو ریکارڈ بھی ہو رہی ہے، بعد میں پھر سنیے گا کہ کیا کہا امام علیہ الصلوۃ والسلام نے آپ کے اور ہمارے مکتب کے سربراہ امام جعفر صادق علیہ الصلوۃ والسلام۔ پوچھ لیا، سوال کر لیا اپنے چاہنے والے سے، اپنے شاگرد سے، کہ یہ جو تو کہہ رہا ہے کہ عبد، کسی مکالمے کے اندر عبد بات آ گئی تھی، تو امام نے کراس کوشچن کر لیا، پوچھ لیا کہ جانتا ہے عبد سے کیا معنی، عبد کے کیا معنی ہے، عبد ہونا، عبد ہونے کے کیا معنی ہے؟ تو کہا مولا آپ ہی سمجھا دیجئے، مجھے نہیں سمجھ، آپ سمجھا دیجئے، کیونکہ اس کو معلوم ہے کہ سطحی بات امام وہ نہیں پوچھ رہے ہیں، یہ تو سب کو معلوم ہے آپ کا مطلب ہے بندہ، اور امام اگر پوچھ رہے ہیں کہ آپ کے کیا معنی، تو دیکھا مولا آپ سمجھا دیجئے۔ کہا عبد، بہت توجہ رہے، عبد، عین با دال، تین حروف سے مل کر بنتا ہے، عین با دال، با کہو یا اردو میں بے کہو، ٹھیک ہے، عین با اور دال سے مل کر عبد بنتا ہے۔ امام فرماتے ہیں کہ عین کے اپنے معنی ہیں، با کے اپنے معنی ہیں، دال کے اپنے معنی ہیں، جب تک عین کے معنی انسان پر منطبق نہیں ہوتے، انسان ان عین کے معنی کو خود میں جذب نہیں کرتا، با کی منزل نہیں آتی، مطلب وہ با تک بھی نہیں پہنچتا، ابھی اب تو بہت دور ہے، اور ابھی تو فقط معنی کی بات ہو رہی ہے، کہ جب تک عین کے معنی نفس میں جذب نہیں ہو جاتے تب تک با کی منزل نہیں آتی، اور جب یہ جذب ہو جاتے ہیں تو جس کو کہتے ہیں نا کہ ایک درجہ ہو گیا ہے اب اگلے درجے میں، ایک مرحلہ طے ہو گیا تو پھر اگلا مرحلہ، تیسری کلاس کا پرچہ دیا ہے کامیاب ہوئے ہو تو چوتھی میں جاؤ گے نا، اگر تیسری میں ہی فیل ہو گئے تو پھر چوتھے میں نہیں جا سکو گے، تو یہاں پر جب عین کا معنی اپنے نفس میں جذب ہو گیا تو اب بے کی منزل آئے گی، جب بے کا معنی نفس میں جذب ہو جائے گا تو پھر دال کی منزل آئے گی، تو فقط ابھی عین با اور دال کے لفظی معنی ہیں جو نفس میں جذب ہوئے ہیں، پھر یہاں سے عبدیت کا آغاز ہوگا۔ اللہ اکبر۔ کہا مولا سمجھا دیجئے، بتا دیجئے عین کے کیا معنی ہے، با کے کیا معنی ہے، دال کے کیا معنی ہے؟ امام فرماتے ہیں کہ بحر الانوار کے اندر موجود ہے روایت، کیا فرماتے ہیں، عین سے مراد علم ہو باللہ، اللہ کا علم ہونا، یہاں علم بمنزلت معرفت ہے، یعنی معرفت کا ہونا، خدا کی معرفت کا ہونا، یعنی جس کی عبادت ہو رہی ہے اگر یہی نہیں معلوم کہ وہ کون ہے تو اس عبادت کی کیا وقت ہے، علم ہو باللہ، بے جب خدا کی معرفت ہو اور اس معرفت کو نفس پہ منطبق کرتے رہیے، اب یقیناً جس درجے کی معرفت ہوگی اتنا درجہ بلند ہوتا رہے گا، یہ تو بقدر معرفت ہے، یہ بات سمجھ میں آتی ہے، بقدر معرفت ہے، جنت میں جائیں گے سب، سب جنت میں چلے گئے، تو جنت کیسی ہے؟ ایک بہت بڑا سا میدان ہے اور سب جنت میں ہیں ایک ہی جگہ پر، ہاں؟ یا الگ الگ درجے ہیں؟ الگ الگ، یہ بات تو بچے بھی جانتے ہیں، یعنی کہ جنت میں درجات ہیں کہ نہیں ہیں؟ بھائی جب جنت میں آ گئے ہو تو پھر تو مرضی ہے، جہاں چاہے چلے جاؤ، نہ جنت میں آ گئے ہو لیکن اپنے درجے میں جنت میں آئے ہو، بہت توجہ رہے، پھر آیت پہ دوبارہ آؤں گا، جنت میں آئے ہو جو تم نے ابھی کمائی ہے اس جنت میں آ گئے ہو، لیکن تمہارا درجہ اور ہے، اس کا درجہ اور ہے، اس کا الگ درجہ ہے، تمہارا الگ درجہ ہے، اپنے اپنے درجوں میں ہوگے، یہ درجوں کا تعین کیسے ہوگا کہ ہم جنت میں جائیں گے تو کس درجے میں جائیں گے؟ اس کا تعین ہوگا معرفت کے اوپر، کتنی معرفت ہے، جس قدر معرفت بڑھتی جائے گی وہاں درجات بلند ہوتے رہیں گے، ایسا ہے یا نہیں ہے؟ اب سب بہت توجہ رکھیے گا، یقیناً جنت میں تو چلے گئے ہو، اس شے کی معراج کیا ہوگی؟ اس کی معراج یہ ہوگی کہ اگر راضیتن مرضیہ ہو کر آؤ گے تو اس وقت میں اعلان کروں گا کہ فادخلوا فی عبادی، ہاں اب تو میرے بندوں میں داخل ہو جا، میرے بندوں میں شامل ہو جا، اور کس جنت میں آ؟ وہ جنت نہیں جس انداز سے بیان ہوتا ہے کہ جناب کے مومنین کے لیے جنت ہے یا جناب متقین کی جنت ہے، مومنین کی جنت اور ہے، متقین کی جنت اور ہے، ہم جس جنت میں تجھے بلا رہے ہیں وہ جنت کون سی جنت ہے؟ فقط ایک مقام کے اوپر پروردگار نے اس انداز سے بات کہی، کہتا ہے کہ فادخلی فی عبادی وادخلی جنتی، میری جنت میں داخل ہو جا، جنت کہاں پہ لے کر چلا گیا؟ کہا میرے بندوں میں داخل ہو جا اور میری جنت میں داخل ہو جا، خدا معلوم کہ وہ جنت کیسی جنت ہے کہ جس کو پروردگار کہہ رہا ہے میری جنت میں داخل ہو جا، یہ وہ عبودیت کی معراج ہے، علم ہو باللہ، دوسرا موقع بے کا ہے، بے با کا مطلب کیا ہوا؟ بعدہم ما سوا اللہ، بعدہ کا مطلب ہوتا ہے دور ہونا، تو بعدہم ما سوا اللہ کہ ہر شے سے دور ہو جانا سوائے خدا کے، یہ کب ہوگا؟ یہ اسی وقت ہوگا جب علم ہو باللہ ہوگا، جب علم ہو باللہ ہوگا تو پھر بعدہ ما سوا اللہ، کہ ہر شے سے دور سوائے خدا کے۔ اب بتاؤ کہ جو عمل شروع کرتے ہو تو نیت کیا کرتے ہو؟ قربتن، اب قربتن اللہ سمجھ میں آئے گا، یہ بعدہ ما سوا اللہ کی منزل ہے کہ فقط تیری قربت کے لیے، باقی جب تجھ سے قریب ہو رہا ہوں تو اوروں سے دور ہو جاؤں گا، اٹھا لیے میں نے دنیا سے ہاتھ، اللہ اکبر، ہر شے سے ہاتھ اٹھا لیے، تیرے لیے آ گیا، تیرے پاس آ گیا، اب تیری بارگاہ میں آ گیا، لیکن بس ایک کام کرنا، جب سلام پھیر کے واپس چلے جانا یوں مت سمجھنا کہ نماز ختم ہو گئی، مسجد میں رہ گئی ہے، تم نے اعلان کیا تھا یہاں پر اللہ اکبر، قائم رہنا اس اللہ اکبر پر۔ اب جب بھی کوئی کام کر رہے ہوگے، یا تو کھڑے ہو کر رہے ہوگے، یا بیٹھے ہوئے کر رہے ہوگے، یا جھک کر رہے ہوگے، تو بس ایسا ہی ہو کہ اگر کھڑے ہو کر کوئی کام کر رہے ہو تو قیام کی حالت میں ہو، خدا کے سامنے ہو، خدا کے محضر میں ہو، تمہارا کیا جانے والا کام قیام کی حالت میں لکھا جائے گا۔ اگر جھکے ہوئے ہو، کوئی کام کر رہے ہو، خدا کے لیے کر رہے ہو، تمہارا جھکنا رکو شمار کیا جائے گا۔ اس کو کہیں گے کہ نماز کو قائم کر دیا ہے تم نے، نماز فقط 17 منٹ کی نماز نہیں تھی، یہ نماز تمہاری زندگیوں کے اوپر نافذ ہو گئی ہے، اس کو کہیں گے قائم نماز، اس کو کہیں گے ہم نماز کا قائم ہو جانا، بعدہ ما سوا اللہ، یہ بے کی منزل تھی۔ دال کی منزل کیا ہے؟ دال کی منزل اس بے کی منزل کے بعد ہی آتی ہے، اور وہ ہے مشکل منزل ہے، خدا مجھے توفیق دے میں بیان کر سکوں۔ دنو کہتے ہیں قریب ہو جانے کو، کم ہو جانے کو، دنو من اللہ بلا کیف ولا حجاب، بلا کیف ولا حجاب، خدا سے قریب ہو جانا، اور ایسے قریب ہو جانا کہ بغیر کسی کیفیت اور بغیر کسی حجاب کے، یہ عابد کے لیے ایک بلند ترین مقام ہے۔ آپ اور میں چیزوں کو نشانیاں دیکھ دیکھ کے پہچانتے ہیں، بہت توجہ، اگر کسی کے فٹ پرنٹس دیکھیں گے تو فٹ پرنٹس کو دیکھ کر اس کے وجود کا ادراک کریں گے کہ ہاں وہ یہاں سے گزرا ہے، ऐसा ही है ना, फुटप्रिंट्स को देखकर उसे समझेंगे, निशानी को देखकर किसी को समझ रहे होंगे, यानी किसी गैर शय को देखकर उसको समझा जा रहा होगा। मगर मुझे ये बतलाओ कि जो अव्वल मखलूक है इसने दाएं बाएं क्या देखा होगा जिसको देखकर पहचाना है। इसका मतलब यह है इसने उस जात को कैसे पहचाना, या मन दल्ला अला जात ही बेजात है, वो कि जो खुद अपनी जात पर दलील है कि जिन्होंने उसको उसी से पहचाना है। ये कमाल की मंजिल है। बीबी जहरा हमें वहां नजर आती हैं, अल्लाह अकबर, उस अब्दियत की मेराज पर नजर आती हैं। और कैसे देखती हैं, वक्त तो खत्म हो गया गालिबन, किस तरह से देखती हैं, मैं आपके सामने रिवायत पढ़ रहा हूँ। आयतुल्ला इब्राहिम अमीनी ने अपनी किताब इस्लाम की मिसाली खातून के अंदर इस रिवायत को लिखा है। ज़रा रिवायत को रिवायत की हद तक देखिएगा, थोड़ी देर के लिए कुछ अपने अकीदे वाले मामले को एक तरफ रखिएगा, ज़रा मुतअल्ला कीजिएगा। जानते हैं मौला अली जैसे ही घर में दाखिल हुए, बीबी ने इशारे से अपने पास बुलाया, ऐ अली ज़रा मेरे करीब आइए ताकि मैं आपको गुज़िश्ता और आइंदा के हालात से बाखबर कर दूँ। अल्लाह, आपने ये सुना, और ये सुनने के बाद फिर आप मस्जिद तशरीफ ले गए। इब्तदाई किताब के शुरू में ही लिखी हुई है, चले गए मस्जिद, गए परेशान, मतलब ये बात सुनी है, बीबी जहरा ने पास बुलाया कि आइए मैं आपको गुज़िश्ता, चले गुज़िश्ता की तो समझ में आती है बात, मैं आइंदा के हालात बता दूँ आपको। अच्छा, उसके बाद आप ये जहन में सवाल लेकर मस्जिद चले गए, बैठ गए सामने रसूलुल्लाह तशरीफ़ फरमाए। अब कोई सवाल नहीं कर रहे, बैठे हुए हैं, रसूलुल्लाह ने चेहरा देखा, कहा या अली आप बात शुरू करेंगे या मैं कलाम शुरू करूं? आपने जवाब दिया, या रसूलुल्लाह मैं आपके कलाम को सुनना महबूब रखता हूँ, यानी मैं चाहता हूँ आप कलाम शुरू करें। तो आपने कहा कि इसलिए आए हो कि पूछना चाहते हो कि ये जो मामला हुआ है, फ़ातिमा ने तुमसे ये सवाल किए हैं, अब बयान करने से पहले ही आपने बयान कर दिया। तो अब सवाल किया आपने, कहा या रसूल अल्लाह ये बतलाइए क्या फ़ातिमा उसी नूर से हैं जिससे हम हैं? अब आपका जवाब, या अली क्या आप नहीं जानते? ये जवाब है आपका, जवाब क्या हुआ, जवाब किस अंदाज से दिया, या अली क्या आप नहीं जानते? इसका जवाब मौला अली ने कैसे दिया, वहीं पर बैठे बैठे सजदा शुक्र अदा किया, जाइए रिवायत में लिखा। और ये करने के बाद जब आप वापस घर तशरीफ़ लाए तो बीबी जहरा ने फिर अपने पास बुलाया, अली ज़रा मेरे पास आइए, आप मेरे बाबा के पास गए थे और आपने ये सवाल किया था। फिर आपने बयान करना शुरू किया, कहा अल्लाह ने मेरे नूर को जब खल्क फरमाया तो उसको एक पेड़ में वदियत फरमाया, जब मेरे बाबा को मेराज हुई वहाँ से उन्होंने उस दरख के फल से इस्तेफादा किया तो अल्लाह ने मुझे उनके सुल्ब में करार दिया, मैं जब कुछ जानना चाहती हूँ तो उस नूर के ज़रिए से जान लेती हूँ। फिर इस रिवायत को ख़त्म करती हैं इस अंदाज़ से कि मोमिन नूरे खुदा से देख लिया करता है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। इल्म, ये बीबी का इल्म है, किस अंदाज, इल्म व दानिश, क्या उम्र है, 18 साल, फ़कत 18 साल की उम्र में एक हस्ती इस मुकाम पर पहुंची हुई हो समझना मुश्किल है। तो राज़िया मैंने समझाया, मर्ज़िया समझाया, इस अंदाज से ज़किया समझाया, तो यकीनन आपकी शख्सियत जो है वो बहैसियत इंसान कामिल हमें मजमूआ नज़र आती है, इंसानी ना सिर्फ सिफ़ात का बल्कि हर हर सिफत अपने औज पर नज़र आती है। इसीलिए रसूलल्लाह इस क़दर एहतराम फरमाया करते थे, इस क़दर तज़ीम किया करते थे, और ये रविश न सिर्फ रसूल अल्लाह बल्कि आपके औसिया में भी जारी और सारी रही, यहाँ तक के 11वें इमाम इमाम हसन अस्करी अलैहि सलातो वस्सलाम फरमाते हैं, नहनु हुज्जतुल्लाह अला खल्क़े, हम अल्लाह की हुज्जत हैं खिलकत के ऊपर, वजदतुना फातिमत हुज्जतुल्लाह अलैना, और हमारी जद्दा फातिमतुज़्ज़हरा हमारे ऊपर हुज्जत हैं, यानी इमाम ज़माना, अपने दौर के इमाम ज़माना, इमाम मासूम क्या कह रहे हैं, इमाम फ़कत अपनी बात नहीं कर रहे, नहनु कहकर बात कर रहे हैं, गोया ग्रोह आइम्मा कह रहा है कि नहनु हुज्जतुल्लाह, हम अल्लाह की हुज्जत हैं खिलकत के ऊपर, और हमारी जद्दा फातिमतु ज़हरा हमारे ऊपर हुज्जत है। इसलिए जब रसूल अल्लाह आपको देखा करते थे तो देख रहे हैं वो आ रहा है कि जो खुद मेरे औसिया पर भी हुज्जत अल्लाह हुज्जतुल्लाह है, इसीलिए खड़े होकर एहतराम किया करते थे और अपनी जगह पर बिठाया करते थे। अल्लाहु अकबर। बस अजीजों, आखिरी बात कहूँगा और आपसे इजाज़त चाहूँगा। ये एहतराम, ये अहमियत, अगरचे मसाहिब की मंजिल नहीं है, लेकिन बस तसव्वुर कीजिएगा, छठे इमाम ही का तस्किरा हो रहा है ना, छठे इमाम ही के दौर के एक सहाबी हैं जिनका नाम है सक्कौनी। और सक्कौनी जैसे ही आए मस्जिद के अंदर तो चेहरा उतरा हुआ है, बहुत परेशान है, बहुत परेशान। इतने के इमाम ने पूछ लिया कि या सक्कौनी, ए सक्कौनी, क्या हुआ, तुम्हारी हालत इतनी मुतगैर क्यों है? ज़रा तसव्वुर रहे, 148 हिजरी में इमाम की शहादत है, तकरीबन 150 साल गुजर गए, और अभी कैफियत किस अंदाज़ की मौजूद है अपने चाहने वालों में, अभी गैरों की बात छोड़िए। तो क्या कहते हैं? कहते हैं कि मौला, मेरे घर में लड़की की पैदाइश हुई है। अल्लाहु अकबर, लड़की की पैदाइश हुई है और चेहरा ऐसा मुतगैर हुआ है कि इमाम ने पूछ लिया, खैरियत तो है, क्या हुआ, जैसे कोई मौत हो गई है। कहा, मेरे घर लड़की की पैदाइश हुई है। इमाम ने फिर उसको कहा कि ऐ सक्कौनी, ज़मीन ने उसका बोझ उठाना है, अल्लाह ने उसके रिस्क का ज़िम्मा अपने लिए लिया है, तो फिर तुझे परेशान होने की क्या ज़रूरत है। इस अंदाज़ से इमाम ने, थोड़ी तवील बात है, मैंने मुख्तसर करके बयान किया कि ज़मीन ने बोझ उठाना है, अल्लाह ने रिस्क का ज़िम्मा लिया है, तो तुझे परेशानी की क्या ज़रूरत है। फिर कहा कि अच्छा सक्कौनी, ये तो बतला कि तूने उस बच्ची का नाम क्या रखा। कहता है, मौला, मैंने उसका नाम फातिमा रखा है। सक्कौनी कहता है, मैंने जैसे ही ये नाम अदा किया, इमाम के चेहरे की रंगत मुतग़य्यर हो गई, और इमाम अपना चेहरे को झुकाकर और जैसे हाथों को अपने आँखों पर रख लेते हैं, इस अंदाज़ से आँखों पर हाथ रखकर बैठ गए। काफ़ी देर तक इमाम यूं ही बैठे रहे। फिर सक्कौनी कहता है कि इमाम ने अपने चेहरे को बुलंद किया तो गोया नज़र आया इमाम गिरिया कर रहे थे। इमाम ने कहा, ऐ सक्कौनी, अगर तूने अपनी बच्ची का नाम फातिमा रख ही दिया है तो बस अब तू कभी भी उससे बुलंद आवाज़ में बात ना कर। कहते हैं, कभी बुलंद आवाज़ में बात ना करना, अपनी बच्ची को कभी झड़कना नहीं, कभी उसकी तज़हीक ना करना, कभी उस पर हाथ ना उठाना। अल्लाह अकबर, ये बीबी फातिमा के नाम का एहतराम है। अगर नाम का ये एहतराम है, मुझे बताइए आपकी शख्सियत का एहतराम, आपकी शख्सियत का एहतराम क्या होगा। शख्सियत का एहतराम यही होगा कि रसूल अल्लाह खड़े होकर एहतराम कर रहे हैं, रसूल अल्लाह उस दरवाज़े पे जा रहे हैं, रसूल अल्लाह दरवाज़े को सलाम, अस्सलामु अलैकुम या अहले बैत नबुव्वा व मादन रिसाला व मख्तलफ़ल मलाइका, यानी रसूल अल्लाह फरमा रहे हैं कि देखो देखो जानो, मेरे घर वाले और होंगे, ये मेरे घर वाले नहीं हैं, अहले बैत नबुव्वा, ये नबुवत के घर वाले, ये नबुवत के घर आने वाले, ये कौन है, ये रिसालत की कान है, यहाँ से रिसालत निकलती है, यानी तुम्हें रिसालत समझ नहीं आएगी जब तक इस घर की मार्फत नहीं होगी। इस घर से तुम्हें मारिफत मिलेगी, इस घर से रिसालत मिलेगी, तुम रिसालत तक पहुंच नहीं सकोगे जब तक इस दर पर नहीं आओगे। रसूल अल्लाह इस अंदाज से एहतराम करके बयान कर रहे हैं। यह है बीबी ज़हरा की शख्सियत। बीबी ज़हरा की शख्सियत यह है कि जब अहले बैत नबुव्वा में जमा होती हैं और परवरदिगार जब तारुफ कराता है, किसका, जब पूछने वाला पूछ रहा है, फरिश्ता मुकर्रब है, कौन है चादर के नीचे, चादर के नीचे तो वो भी है जो वजह तख्लीक कायनात है, लेकिन जब उसके तारुफ की बात आती है तो बीबी ज़हरा की शख्सियत को समझिए कि परवरदिगार कह रहा है हम फातिमा, तो इसमें फातिमा है, ये मरकजियत है, ये मरकजियत है अहले बैत नबूवत की कि तारुफ शुरू होगा फातिमा से, हम फातिमा तो। अल्लाहु अकबर, ये महबूबे इलाही की महबूबा दरमियान में मौजूद है, یعنی اس میں وہ موجود ہے کہ جس میں اللہ کا محبوب جسے محبوب رکھتا ہے. تو محبوب کا جو محبوب ہے وہ خدا کی نگاہ میں کتنا محبوب ہوگا؟ اتنا ہوگا کہ وہ اپنے محبوب کا نام سامنے نہیں لے رہا, ہم فاطمہ تو وہ فاطمہ ہے, وہ ابوہا اور ان کے بابا ہیں, وہ بعلوہا وہ بنوہا اور ان کے بچے ہیں, فاطمہ کے بچے ہیں, فاطمہ کے شوہر ہیں. فاطمہ فاطمہ تمام کی تمام ضمائر فاطمہ پر پلٹ گئیں. گویا اگر پنجتن میں مرکزیت دیکھو تو بی بی زہرا, اہل بیت نبوت میں مرکزیت بی بی زہرا کو حاصل ہے. کیوں؟ اس لیے اب اس کی بہت سی توجیحات پیش کی گئی ہیں. سب سے برابر کا رشتہ ہے, سب سے ڈائریکٹ رشتہ ہے, مرکزیت ہے. یہ ان کا باپ ہے, یہ ان کے بچے ہیں, یہ ان کے شوہر ہیں. گویا اس گھرانے کو جس انداز سے جڑ گیا ہے یہ تمام کے تمام اس کی وجہ سے آ گئے ہیں. میں نے ایک روایت کی طرف اشارہ کر دیا ہے, لولا کلم خلقت الافلاق, پہلا ٹکڑا پڑھوں گا, آئندہ کے ٹکڑے روایت میں جا کے دیکھیے کہ بات ختم کہاں پر ہوگی. اے رسول, اگر تجھے خلق نہ کرنا مقصود ہوتا میں کچھ خلق نہ کرتا. لیکن یہاں پر روایت ختم نہیں ہو رہی, آگے جا رہی ہے. ذرا دیکھیں روایت ختم کہاں ہو رہی ہے. فقط ہوم ورک دے دیا آپ کو میں نے, سمجھ میں آ جائے گا کہ اہل بیت نبوہ میں بی بی زہرا کو وہ شخصیت کیوں حاصل ہے اور کیوں پھر ان کو دیکھ کر ام ابیہا کا لقب نظر آتا ہے کہ اپنے باپ کی ماں. اللہ اکبر. پروردگار سے دعا ہے کہ ہمیں بی بی زہرا سلام اللہ علیہ کی شخصیت کو سمجھنے کی, اس پر کما حقہ عمل کرنے کی توفیق عنایت فرمائے. پروردگار وہ گوہر یگانہ ہے, وہ گوہر یگانہ جو رسول اللہ کی آغوش میں جلوہ افروز ہوا, جسے تو نے قرآن میں کوثر کہہ کر مخاطب کیا. پروردگار تجھے واسطہ محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کا, تجھے اسی کا واسطہ ہے. ہمیں قرآن اور اہل بیت علیہ السلام کی معرفت نصیب فرما. پروردگار تجھے واسطہ محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کا, ہمارے امام زمانہ بالکل ویسا ہی ہے جیسے ہم چاہتے ہیں. پروردگار ہمیں ایسا بنا دے جیسا ہمارا امام زمان چاہتا ہے. پروردگار تجھے واسطہ محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کا, شہداء ملت جعفریہ کے درجات عالی ہیں, متعالی فرما. جتنے لوگ اس درس کو سن رہے ہیں ان کے تمام گزشتگان کو جو اس دار فانی سے رحلت کر چکے ہیں مرحوم مغفور قرار دے, اعلی علیین میں جگہ دے, ائمہ اطہار کے جوار میں جگہ عنایت فرما. پروردگار امام زمانہ کے دل کو ان کے ظہور کے ذریعے سے شاد اور خوشنود فرما, ہمیں ان کے اعوان اور انصار میں سے قرار دے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.